यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यका सहित देशभरका सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान शुरू। जोखिमयुक्त क्षेत्रबाट हटाइएका सहाराविहीन नागरिकलाई खाने बस्ने सहित आधारभूत सुविधाको व्यवस्था मिलाइएको शहरी विकास मन्त्रालयद्वारा जानकारी। कक्षा 12 परीक्षा भोलिबाट शुरू हुँदै यस वर्षको एसईई को नतिजा यही वैशाख अन्तिम साता प्रकाशन गर्ने गरी तयारी। र दबाव, धम्की र घेराबन्दीको वातावरणमा कुनै वार्ता नहुने इरानका राष्ट्रपति मसूद पेजेस्कियानको अडान।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। काठमाडौँ उपत्यका सहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान सञ्चालन गरिएको छ। सरकारले पहिलो चरणमा हिजोदेखि काठमाडौँ उपत्यकाका विभिन्न जोखिमयुक्त क्षेत्रमा अतिक्रमित घर टहरा लगायत संरचना हटाउन शुरू गरेको हो। हिजो काठमाडौँका थापाथली, सिनामंगल, गैरीगाउँ र शान्तिनगर क्षेत्रका नदी किनारमा अवैध संरचना हटाइएको थियो। यस्तै आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सहितका सुरक्षा निकायको सहयोगमा सरकारी टोलीले मनोहरा नदी किनारका अतिक्रमित संरचना हटाउन आज पनि निरन्तरता दिएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले शुरूआती चरणमा जोखिमयुक्त क्षेत्रका बस्ती हटाइने र दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको उचित व्यवस्थापन गरिने बताउनुभयो। अभियान अन्तर्गत काठमाडौँ उपत्यकाका साथै रूपन्देही, नुवाकोट, पर्सा लगायत देशका विभिन्न स्थानमा अवैध रूपमा निर्माण गरिएका संरचना धमाधम हटाउन थालिएको छ। शहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा आवश्यकता अनुसार व्यवस्थापन गर्ने कार्य सहज रूपमा अघि बढ़िरहेको जनाएको छ। सहारा नभएका तथा वास्तविक समस्यामा रहेका नागरिकका लागि सरकारले अर्को व्यवस्था नभएसम्म होटल तथा लजमा बस्ने खाने लगायत आधारभूत सुविधाहरूको प्रबन्ध मिलाएको छ। सहारा चाहिएको तर अलमलमा परेका नागरिकले कार्यक्षेत्रमा खटिएका प्रहरीसँग सम्पर्क गरी आवश्यक सहयोग लिन सक्ने शहरी विकास मन्त्री सुनिल लम्सालको सचिवालयले जनाएको छ। समान ढुवानी सहित त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सहज रूपमा पुर्याउने व्यवस्था प्रहरीद्वारा मिलाइएको र रंगशालामा अभिलेख राखेपछि सम्बन्धित लज तथा होटलमा यातायात सहित बसोबासको व्यवस्था मिलाइएको सचिवालयले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको पहुँच मार्गभित्रका अतिक्रमित संरचना हटाउन थालिएको छ। सड़कको दायाँ बायाँ 15-15 मिटरभित्र पर्ने घरटहरा सहित भौतिक संरचना हटाउन सूचना जारी गरिएको, अवधिमा अटेर गर्नेहरूका संरचना शनिबारदेखि हटाउन शुरू गरिएको हो। गल्छी, त्रिशुली, मैलुङ, च्याप्रवेशी, रसुवागढ़ी सड़क योजना कार्यालयका प्रमुख कृष्णराज ओझाका अनुसार सड़क पहुँचभित्रका संरचनाको नियम अनुसार क्षतिपूर्ति लिएर हटाउने सहमति भए पनि त्यसको पालना नगर्नेका संरचना भत्काउन थालिएको हो। ती संरचनामा 86 व्यक्तिगत घर टहरा सहित 1 दर्जन सरकारी कार्यालय तथा संघ संस्थाका संरचना रहेका छन्। हिजोदेखि काठमाडौँ उपत्यकाको बागमती लगायतका नदी किनार बसोबास गरेका सुकुम्बासी बस्तीहरू खाली गराइँदैछ। सरकारले वास्तविक सुकुम्बासी पहिचान गर्ने कार्य गरिरहेको छ भने उनीहरूलाई व्यवस्थित स्थानमा उचित बसोबासको व्यवस्था मिलाइने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
सरकारले काठमाण्डौ उपत्यका लगायतका नदी तथा खोला किनारका संवेदनशील स्थानमा बसोबास गर्दै आएको सुकुम्बासी बस्ती हटाउन शनिबारदेखि शुरू गरेको छ। बस्ती हटाउने क्रममा अहिलेसम्म 121 परिवार अर्थात 800 भन्दा बढ़ीको संख्यामा सुकुम्बासी भनेर नाम टिपाएको र उनीहरूलाई हाल किर्तिपुर स्थित राधास्वामी सत्संग र त्यहाँ नअटेकालाई विभिन्न होटलमा राखिएको छ। अहिले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले उनीहरूको नाममा जग्गा भए नभएको पहिचान गर्ने कार्य गरिरहेको छ। त्यसबाट वास्तविक सुकुम्बासी तथा भूमिहीन भएको पाइएमा उनीहरूको उचित बसोबासको व्यवस्था मिलाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिनुभयो।
थापाथली गैरी गाउँ र मनरा खोलाको कोरिडोरमा बस्नुभएका बसोबासीहरूलाई उहाँहरूको नाम पनि संकलन गरेका छौँ। जो जो हामी सुकुम्बासी हौ भन्दै आउनुभयो उहाँलाई चाहिँ हामीले स्क्रिनिङ रंगशालाबाट गरेका छौँ। स्क्रिनिङ गरिसकेपछि उहाँहरूलाई हामीले सुरुमा किर्तिपुरको राधा स्वामी सत्संग केन्द्रमा लगेर राख्यौँ। त्यहाँ फुल भइसकेपछि बाँकीहरूलाई चाहिँ होटलमा राख्यौँ। त्यहाँबाट उहाँहरूलाई स्क्रिनिङ गर्छौँ। पहिला एक्चुअली सुकुम्बासीहरू हुनुहुँदो रहेछ, भूमिहीन हुनुहुँदो रहेछ भनेदेखि अहिले भूमि मन्त्रालयले जग्गा पहिचान गर्ने काम गरिरहेको छ उहाँहरूको लागि। त्यो भइसकेपछि उहाँहरूको बसोबासको व्यवस्था हुन्छ।
उपत्यकाको खोला तथा नदी किनारमा बसोबास गरेका सुकुम्बासी तथा मुलुकको शहरी गरीबको बसोबासका लागि भनी सरकारले 2071 सालमा नागार्जुन नगरपालिकाको वडा नम्बर 1 इचंगु नारायणमा सार्वजनिक भवन निर्माण गरेको थियो। तर विभिन्न कारणले सुकुम्बासीहरू त्यहाँ बसोबास गर्न मानिरहेका थिएनन् र खोला तथा नदी किनारमा नै बसोबास गर्दै आएका थिए। हाल उक्त भवनमा मानव सेवा आश्रम र अन्य संघ संस्थाका कार्यालयहरू सञ्चालन भइरहेका छन् भने एउटा ब्लक खाली अवस्थामा रहेको छ। सञ्चालनमा नआएका कारण भवन जीर्ण समेत बन्दै गएको अवस्था छ। अब भने खाली रहेको ब्लकमा वास्तविक सुकुम्बासीहरूलाई राख्नका लागि सरसफाई तथा मरमत सम्भारको काम भइरहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त ढकालले जानकारी दिनुभयो।
इचंगु नारायणमा सुकुम्बासीहरूलाई नै त्यहाँ राख्ने भन्ने हिसाबले विगतमा अपार्टमेन्ट बनेको थियो। अहिले मानव सेवा आश्रम पनि त्यहाँ बसिराख्नु भएको छ। प्रहरीको पनि अफिस छ, वडा कार्यालय पनि छ, तर अहिले पनि एउटा ब्लक चाहिँ खाली छ। त्यहाँ चाहिँ 45 परिवारलाई राख्न सक्ने अवस्था छ र त्यसको मरमत सम्भार हुँदैछ। अहिले जति पनि हाम्रो सम्पर्कमा हुनुहुन्छ उहाँहरू वास्तविक सुकुम्बासी हुनुहुन्छ भने 45 परिवारलाई त्यहाँ हामीले व्यवस्थापन गर्छौँ र बाँकीलाई अन्य ठाउँमा व्यवस्थापन गर्छौँ।
सुकुम्बासीका लागि भनेर तयार गरिएको इचंगु नारायणको सार्वजनिक भवनमा उनीहरूलाई लैजाने तयारी गरिएको भए पनि त्यसबारेमा स्थानीय तहसँग भने हालसम्म केही पनि समन्वय नगरिएको नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी गराउनुभयो।
अब राज्यको सम्पत्ति हो, हामी पनि राज्यको एउटा अङ्ग हो, तर समन्वय नै छैन के, यसो गर्नु पर्यो, त्यहाँ के छ भनेर एउटा सोधनी पनि भएको छैन के। अब हामी स्थानीय सरकारसँग समन्वय गर्नुभएको भएदेखि उहाँहरूलाई कसरी म्यानेज गर्ने, कति घरधुरी जति त्यहाँ राख्न सकिन्छ, सबै कुरोको समन्वय हुन्थ्यो।
सुन्दर सभ्य र व्यवस्थित शहर निर्माण तथा शहरी गरीब जथाभावी सार्वजनिक स्थलमा बसोबास नगरून् भन्ने उद्देश्यले 2071 सालमा इचंगु नारायणमा करिब 6 रोपनी क्षेत्रफलमा सार्वजनिक भवन निर्माण गरिएको थियो। सुकुम्बासी र शहरी गरीबको व्यवस्थित बसोबासका लागि भनेर निर्माण गरिएको देशकै यो पहिलो सार्वजनिक भवन हो। सुकुम्बासी व्यवस्थापनका लागि करोड़ौं खर्च गरेर बनाइएको भवन प्रयोग विहीन हुँदा जीर्ण बन्दै गएको छ। सो भवनमा दुईवटा ब्लक छन्। पहिलो र दोस्रो ब्लकमा क्रमशः 100 र 227 घर परिवार बसोबास गर्ने क्षमता रहेको छ। भवनको एउटा युनिटमा 3 कोठा, छुट्टै भान्सा कोठा र शौचालय छन् भने 227 आवास इकाइ छन्। विगतमा शहरको केन्द्रबाट टाढा भएको, रोजगारी अभाव र सार्वजनिक यातायात तथा विद्यालय जस्ता आधारभूत सुविधा नभएको भन्दै सुकुम्बासीले त्यहाँ जान अस्वीकार गर्दै आएका थिए। आफ्नो क्षेत्रमा सुकुम्बासी राख्दा शान्ति सुरक्षामा खलल पुग्ने भन्दै स्थानीयले समेत विरोध गरेका कारण उद्देश्य अनुसार भवनको सदुपयोग हुन सकेको छैन। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
कक्षा 12 परीक्षा भोलिबाट शुरू हुँदैछ। कक्षा 12 साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीहरूको परीक्षा सञ्चालन एवं व्यवस्थापनको क्रममा परीक्षा पूर्वका सम्पूर्ण तयारी पूरा भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिनुभयो। बोर्डले परीक्षालाई मर्यादित, शान्तिपूर्ण एवं भयरहित सम्पन्न गर्न गराउन सम्पूर्ण सरोकारवालामा सहयोग र समन्वयका लागि अनुरोध पनि गरेको छ। बोर्डका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले कक्षा 12 परीक्षामा 4,18,008 जना विद्यार्थी सहभागी हुन लागेको जानकारी दिनुभयो। गत वर्षको तुलनामा यो वर्ष करिब 90,000 विद्यार्थी घटेका छन्। परीक्षा नियन्त्रक शर्माले पुरानो कोर्स अध्ययन गर्ने विद्यार्थीले 3 वर्षसम्म परीक्षा दिने अवसर पाएका तर 3 वर्षसम्मको अवसर सकिएकाले यो वर्ष विद्यार्थी संख्या घटेको बताउनुभयो। परीक्षामा 5,339 विद्यालयका नियमिततर्फ 3,32,178 विद्यार्थीले परीक्षा दिँदैछन्। यो वर्ष सबैभन्दा कम मनाङमा 31 र सबैभन्दा बढ़ी काठमाडौँ जिल्लाबाट 64,033 परीक्षार्थी सहभागी हुँदै गरेको बोर्डले जनाएको छ। देशभर 1,420 र जापानमा एक समेत गरी कुल 1,421 परीक्षा केन्द्र कायम गरिएको छ। वैशाख 27 गतेसम्म सञ्चालन हुने कक्षा 12 परीक्षा बिहान 8 बजेदेखि 11 बजेसम्म हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ। विगतमा परीक्षा सकिएको 3 महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यसपटक भने 1 महिनाभित्रमै नतिजा सार्वजनिक गर्न लागेको हो। बोर्डका सदस्य सचिव जंगबहादुर रियालका अनुसार एसईईको उत्तर पुस्तिका परीक्षण सकेर परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको छ। प्राप्ताङ्क प्रविष्ट गरेपछि एक चरण रुजु गरिने र रुजु गर्दा कुनै पनि प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जानेछ। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा गत चैत 29 गते सकिएको थियो। नेपाली कंग्रेसले भोलि केन्द्रीय कार्य सम्पादन समिति बैठक बोलाएको छ। सर्वसम्मत संसदीय दलको नेता चयनमा विलम्ब भएको अवस्थामा कंग्रेसले कार्य सम्पादन समिति बैठक आह्वान गरेको छ। यसअघि बसेको कार्य सम्पादन समिति बैठकले संसदीय दलको नेता चयनको निर्वाचन प्रक्रिया स्थगन गर्दै सहमतिमा दलको नेता चयनको प्रयास गर्नुपर्ने निर्णय गरेको थियो। कंग्रेसमा संसदीय दलका नेतामा आकांक्षीहरू बढ़ी भएपछि संसदीय दलको नेता चयन हुन सकेको छैन। बैठक भोलि बिहान 11 बजे ललितपुर स्थित केन्द्रीय कार्यालयमा बस्ने पार्टीले जनाएको छ। नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको आज 27 स्मृति दिवस मनाइएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरको सानेपास्थित उहाँको शालिगमा माल्यार्पण सहित सभा आयोजना गरेको थियो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अधिकारीलाई अविचलित निष्ठाको प्रतीकका रूपमा चित्रण गर्नुभयो। त्यस अवसरमा वक्ताहरूले पूर्व प्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता भएको भन्दै उहाँको योगदानको चर्चा गर्नुभएको थियो। बाँकेका विभिन्न सामुदायिक वन तथा चक्ला वन क्षेत्रमा पछिल्लो समय डडेलो फैलिँदै गएको छ। एक साता यता शुरू भएको डडेलोले करिब 4,000 हेक्टर वन क्षेत्र प्रभावित भएको जिल्ला वन डिभिजन कार्यालय बाँकेले जनाएको छ। डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीका अनुसार शमशेरगंज माथेमा चक्ला वन, भुवर भवानी चक्ला वन, झिंगरी महिला सामुदायिक वन, राप्ती पीड़ित गुलरी सामुदायिक वन लगायत 12 वन क्षेत्रमा डडेलो लागेको छ। हावाहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। पानी निकास हुन नसक्दा जलेश्वरको नगरपालिका चोक, शंकर चोक, मीना बजार, महेन्द्र चोक, अस्पताल चोक, खैरा चोक, अस्पताल चोक लगायतका स्थान जलमग्न बनेको छ। सदरमुकाम स्थित सरकारी तथा गैर सरकारी कार्यालय परिसर पनि पानी पसेर जलमग्न बनेको छ। जलेश्वरमा ढल निकासको व्यवस्था राम्रो नभएका कारण सामान्य वर्षा हुँदा समेत बजार क्षेत्र डुबानमा पर्ने गरेको छ। भारी वर्षासँगै आएको बाढ़ीले पुल बगाउँदा भोजपुर चखेवा सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। भोजपुर नगरपालिका 5 बोखिम स्थित चालसे खोलसामा शनिबार राति आएको बाढ़ीले पुल बगाएपछि सड़क खण्डमा यातायात सेवा ठप्प बनेको हो। सड़क अवरूद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका, दैनिक उपभोग्य सामग्री डुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका 5 वडा अध्यक्ष फविन्द्र प्रधानले जानकारी दिनुभयो। खानी तथा भूगर्भ विभागले नवलपरासी बर्दघाट सुस्ता पूर्व हुप्सेकोट गाउँपालिका पाँच स्थित धौवादीमा करिब 10 करोड़ मेट्रिक टन फलामको कच्चा पदार्थ रहेको प्रक्षेपण गरेको छ। विभागका विज्ञले विभिन्न चरणमा गरेको अध्ययन तथा अनुसन्धानबाट स्थानीय नाम्जाकोटदेखि धौवादी क्षेत्रसम्म फैलिएको करिब 10 किलोमिटर भूभागमा फलामको ब्लेड पाइएको हो। फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको छ। कम्पनीले फलाम भण्डारको थप अनुसन्धान गरिरहेको जनाएको छ। करिब 41 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त फलाम खानीबाट 60 वर्षसम्म दैनिक 1500 टन फलाम उत्पादन गर्ने क्षमता रहेको कम्पनीका निर्देशक शैलेश कुमार थापाले जानकारी दिनुभयो। रौतहटवासीले लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालन गर्न माग गरेका छन्। जिल्लामा रहेको चिनी मिल बन्द भएपछि रौतहट सहित आसपासका किसान मर्खामा परेका छन् भने हजारौं रोजगारविहीन बन्न पुगेका छन्। रौतहटबाट संवाददाता रूपेन्द्र पटेलको रिपोर्ट।
अत्याधुनिक प्रविधि सहित सञ्चालनमा रहेको मिलले दैनिकी ठूलो परिवारमा उखु प्रोत्साहन गर्दै रौतहट बारा र सर्लाहीका किसानको भरपर्दो बजार उपलब्ध गराइएको थियो। उद्योग सञ्चालनमा हुँदा प्रत्यक्ष रूपमा 1000 भन्दा बढ़ीले रोजगारी पाएका थिए भने अप्रत्यक्ष रूपमा हजारौं व्यक्ति ढुवानी व्यापार तथा कृषि क्षेत्रमा निर्भर थिए। तर 2077 साउन 11 गते सञ्चालक समितिले घाटा देखाउँदै मिल स्थायी रूपमा बन्द गरेको घोषणा गरेपछि जिल्लाको आर्थिक गतिविधिमा उल्लेखनीय गिरावट आएको छ। मिल बन्द भएपछि करिब 18,000 उखु किसान प्रभावित भएका छन्। झण्डै 15,000 बिघा क्षेत्रमा हुने उखु खेती घट्दै गएको छ भने वार्षिक 2.25 अरब रूपियाँ बराबरको आमदनी गुमेको किसानहरूको भनाइ। चिनी मिल बन्द हुँदा किसान मजदूर व्यवसायी सबैको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको स्थानीय रामाशंकर महतोले बताउनुभयो।
सबसे ज्यादा त मर्का यी है कि किसान के बहुत ज्यादा मर्का है।
त्यसै गरी किसान अगुवा राजकुमार दास तत्माले नगदे बालीको रूपमा रहेको उखु खेती घट्दा किसानको आय स्रोत सुक्दै गएको उल्लेख गर्दै सरकारलाई मिल चलाउन ध्यान आकर्षण गराउनुभयो।
आज जुन हिसाबले यो चिनी मिल बन्द भएको छ, आज हजारौं युवाहरू बेरोजगार भएको छ, हजारौं किसानहरूको चाहिँ एकदम अवस्था नाजुक भएको छ, सम महाजनबाट लिएको ब्याजहरू पनि तिर्न सकिरहेको छैन।
स्थानीय किसान रामनाथ शाहले सरकार र मिल सञ्चालक बीच सहमति गरी उद्योग पुनः सञ्चालन गरिए हजारौं बेरोजगारले रोजगारी पाउने र स्वदेशमै चिनी उत्पादन बढेर आयातमा निर्भरता घटने विश्वास व्यक्त गर्नुभयो। महिला किसान आशा देवीले पनि मिल बन्द हुँदा आफ्नो परिवारको आय स्रोत पूर्ण रूपमा प्रभावित बनेको बताउँदै पुनः सञ्चालनको माग गर्नुभयो। यता उखु उत्पादक संघ रौतहटले मिल बन्द गर्ने निर्णय किसान तथा सरकारवालासँग परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। स्थानीय बासिन्दाले औद्योगिक पुनरुत्थान मार्फत रोजगारी सिर्जना, कृषि उत्पादनको संरक्षण र समग्र आर्थिक विकासको लागि सरकारको ठोस पहल आवश्यक रहेकोमा जोड दिएका छन्। रेडियो नेपालका लागि रूपेन्द्र पटेल रौतहट।
गोर्खाको हिमाली भेग छेकम पार्कका बासिन्दा यार्सा गुम्बा संकलन गर्न लेकतिर जान थालेका छन्। सिजन शुरू भएसँगै चुमनुब्री गाउँपालिका 7 छेकम पार्कका बासिन्दा एक साता अघिदेखि लेकतिर जान थालेको स्थानीय साङपा लामाले बताउनुभयो। छेकम पार्कका बासिन्दाको मुख्य आमदानीको स्रोत यार्सा गुम्बा भएकाले यसपटक हिउँ नपग्लिँदै गाउँलेहरू लेकतिर लागेको उहाँले जानकारी दिनुभयो। हरेक याममा याक चौरी घोडामा खाद्यान्न लगायत दैनिक उपभोग्य सामान ढुवानी गरेर लावा लस्कर सहित स्थानीयवासी लेकतिर जाने गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले आफ्नो देशले दबाव धम्की र घेराबन्दीको वातावरणमा कुनै पनि प्रकारको वार्ता नगर्ने बताउनु भएको छ। उहाँले अमेरिकी प्रतिबन्ध र आक्रमणको चेतावनी प्रति संकेत गर्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको फोन वार्तामा सो कुरा बताउनु भएको हो। कुराकानीका क्रममा अमेरिकाले लगाएको समुद्री प्रतिबन्ध अन्तर्राष्ट्रिय सम्झौता र संयुक्त राष्ट्र संघको वडापत्रको उल्लंघन भएको र यस्तो कार्यरत धम्कीपूर्ण भनाईले शान्ति प्रक्रियामाथिको विश्वासलाई कमजोर पार्ने इरानका राष्ट्रपति पेजेस्कियानले बताउनुभयो। यसैबीच इरानसँगको युद्ध अन्त्यको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अहिलेसम्म यसबारे नसोचेको परिणाम पाएको भन्दै निराशा व्यक्त गर्नुभएको छ। ट्रम्पले इरानमा सत्ता लिने कुनै पनि व्यक्तिसँग सम्झौता गर्न तयार रहेको पनि बताउनुभयो। कोलम्बियाको काउका विभाग स्थित काजिभियो नगरपालिकामा भएको बम आक्रमणमा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने 20 भन्दा बढ़ी व्यक्ति घाइते भएका छन्। रिपोर्टका अनुसार काली र पोपायान जोड्ने पान अमेरिकी राजमार्गको एल टुनेल क्षेत्रमा गुड़िरहेको बसमा बम प्रहार भएको थियो। प्रत्यक्षदर्शी चालकहरूका अनुसार हतियारधारी व्यक्तिहरूले एक ट्रक र बस अपहरण गरी सड़क अवरूद्ध बनाएका थिए र ती सवारी साधनहरूमा एक विद्रोही समूहसँग सम्बन्धित नाराहरू लेखिएका थिए। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले साना तथा मझौला उद्योगी व्यवसायी मुलुकको अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको बताउनु भएको छ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौँमा गरेको 8 वार्षिक साधारण सभामा राष्ट्रिय सभाका अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सृजना र उद्यमशीलताको विकासमा साना तथा मझौला उद्योगी व्यवसायीको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। अध्यक्ष दाहालले कर प्रणालीलाई सरल र व्यवसाय मैत्री बनाउन, युवा उद्यमीलाई प्रोत्साहन गर्न र बजारमा पारदर्शी कायम गर्न सरकारवाला निकायहरू सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष कुमार कार्की, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ लगायतका वक्ताहरूले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र सरकारसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो। उद्योगी तथा व्यवसायीहरूले भन्सार प्रशासन, राजस्व नीति र सुरक्षा निकायसँगको समन्वयात्मक व्यवहारमा गुणात्मक सुधार हुनुपर्ने आवश्यकता औल्याउनु भएको छ। भैरहवामा आइतबार भएको राजस्व चुहावट सम्बन्धी अन्तर्क्रियाका सहभागी उद्योगी व्यवसायीले वैधानिक व्यापारमा देखिएका प्रशासनिक झन्झट, अवैध कारोबारको चुनौती तथा व्यवहारगत असहजताका कारण निजी क्षेत्र प्रभावित भएको गुनासो गर्नुभएको हो। नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राज्यलाई राजस्व बुझाउने वैधानिक व्यवसायीहरूप्रति सम्मानजनक व्यवहार सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपक कुमार बस्नेतले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी र व्यवसाय बीचको सम्बन्ध सहकार्य र विश्वासमा आधारित हुनुपर्ने बताउनुभयो। नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाका प्रवर्धकलाई आयोजनाको व्यापारिक उत्पादन शुरू गर्नुपर्ने मिति आरसीओडी संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ। प्राधिकरणले एक सूचना प्रकाशन गरी व्यावसायिक उत्पादन शुरू गर्नुपर्ने मिति संशोधनका लागि आवश्यक कागज पत्र सहित सम्पर्कमा आउन आग्रह गरेको हो। निजी क्षेत्रका विद्युत प्रवर्धक कम्पनीसँग भएको विद्युत खरिद सम्झौता र ग्रिड कनेक्सन सम्झौता अनुसार प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सब स्टेशन निर्माण कार्य सम्पन्न नभएका कारण सम्झौता संशोधन गर्न लागि नेपाल विद्युत प्राधिकरणले जनाएको छ। निजी क्षेत्रका प्रवर्धकहरूले लामो समयदेखि प्राधिकरणसँग व्यापारिक उत्पादन शुरू गर्नुपर्ने मिति संशोधनका लागि आग्रह गर्दै आएका थिए।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेल समाचार। रूबी पोदारको अर्धशतकमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी महिला च्यालेन्ज ट्रफीमा अमेरिका विरूद्ध 87 रनको रन प्रस्तुत गरेको छ। आइतबार रुवाण्डाको गहांगा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले अमेरिका विरूद्ध निर्धारित 20 ओभरमा 6 विकेट गुमाउँदै 86 रनको योगफल खड़ा गर्यो। नेपालका लागि रूवीले 51 रनको अर्धशतकीय इनिङ खेलिन्। रूवीले 51 बलमा 5 चौका र 1 छक्का प्रहार गरिन्। यसबाहेक कुनै पनि खेलाड़ीले दोहोरो अंकमा रन जोड़न सकेनन्। कविता कुंवर, कप्तान इन्दु वर्मा र पूजा महतोले समान 8 रन बनाउँदा बिन्दु रावलले 3 र कविता जोशीले 1 रन जोड़े। अमेरिकाका ऋतु सिंह र माही माधवनले समान 2 तथा अदितिवा चुडासमा र सैनवी कम्बा लामपल्लीले समान 1 विकेट लिए। 4 अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको नेपालले 4 खेल खेल्दा समान 2 जित र हार बेहोरेको छ। 6 अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको अमेरिकाले 4 खेल खेल्दा 3 जित र 1 हार बेहोरेको छ। 3 महिना निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्ष पंकज विक्रम नेमवाङ सहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ। नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद राखेपले इन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। खेलकुद मन्त्रालय मार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार छानबिन समिति गठन गरिएको हो। छानबिनका क्रममा राखेपले इन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। चीनको सान्य शहरमा आयोजना भइरहेको एसियन बीच कबड्डी प्रतियोगितामा आज भएको खेलमा नेपालले बंगलादेशलाई 38-36 पराजित गर्दै समूहको पहिलो स्थान पक्का गरेको छ। समूह बीका तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो। अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी तथा देशको बाँकी हिमाली भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 19.3 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस, वर्षा 13.8 मिलिमिटर। काठमाडौँको अधिकतम 26.7 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 14.5 मिलिमिटर। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, वर्षा 5.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.3 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस र दिपालको अधिकतम 40.1 डिग्री सेल्सियस, न्यूनतम 21.2 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। काठमाडौँ उपत्यका सहित देशभरका सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने अभियान शुरू। जोखिमयुक्त क्षेत्रबाट हटाइएका सहाराविहीन नागरिकलाई खाने बस्ने सहित आधारभूत सुविधाको व्यवस्था मिलाइएको शहरी विकास मन्त्रालयद्वारा जानकारी। कक्षा 12 परीक्षा भोलिबाट शुरू हुँदै यस वर्षको एसईई को नतिजा यही वैशाख अन्तिम साता प्रकाशन गर्ने गरी तयारी। र दबाव धम्की र घेराबन्दीको वातावरणमा कुनै वार्ता नहुने इरानका राष्ट्रपति मसूद पेजेस्कियानको अडान। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।